यो रेडियो नेपाल हो। बिहान 7 बजेको समाचारमा स्वागत छ, म प्रवीण पोखरेल। शुरूमा प्रमुख समाचार। पार्टीको केन्द्रीय कमिटी तथा संसदीय दलको बैठकले गरेका निर्णयहरूबाट पछाडि फर्कने अवस्था नरहेको प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीको भनाई। वरिष्ठ नेता माधव कुमार नेपाल र भीम रावलको स्पष्टीकरण नकारात्मक रहेकाले कार्यवाहीको भागीदार हुने प्रधानमन्त्रीको धारणा। मस्तिष्कघात भई उपचाररत नेपाली कांग्रेसका नेता नवीन्द्र राज जोशीको निधन। स्वर्गीय जोशीको पार्थिव शरीर आज दिउँसो 12 देखि 2 बजेसम्म पार्टी कार्यालय सानेपामा राखिने नेपाली कांग्रेसद्वारा जानकारी। आफूहरूको मागप्रति प्रधानमन्त्री ओली सकारात्मक रहनु भएको जनता समाजवादी पार्टीका अध्यक्ष महन्त ठाकुरको प्रतिक्रिया। धूलो र धुवा मिश्रित वायुका कारण काठमाडौँ उपत्यकामा तुवालो, सकेसम्म घर बाहिर ननिस्कन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आग्रह। र इजिप्टमा रेल दुर्घटनामा 32 जनाको मृत्यु। समाचार अब विस्तारमा। प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको निर्णयबाट नेकपा एमाले पुनस्थापित भएपछि पार्टीको केन्द्रीय कमिटी तथा संसदीय दलको बैठकले गरेका निर्णयहरूबाट पछाडि फर्कने अवस्था नरहेको बताउनु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा हिजो बसेको नेकपा एमाले संसदीय दलको बैठकमा प्रधानमन्त्री ओलीले पार्टीको असन्तुष्ट पक्ष माधव नेपाल र झलनाथ खनालको समूहले माग गरे जस्तो फागुन 28 गतेको केन्द्रीय कमिटिको बैठक तथा त्यस पछाडिका केन्द्रीय कमिटी तथा संसदीय दलको बैठकका निर्णयबाट पार्टी पछाडि फर्कने अवस्था नरहेको बताउनु भएको नेकपा एमाले संसदीय दलका मुख्य सचेतक विशाल भट्टराईले जानकारी दिनुभयो। बैठकमा प्रधानमन्त्री ओलीले अब पार्टीमा गुटगत आधारमा कुनै पनि समूहसँग छलफल र बहस नहुने समेत बताउनु भएको मुख्य सचेतक भट्टराईले जानकारी दिनुभयो।
बैठकमा उहाँले के भन्नुभयो भने 28 गते गरेका निर्णयहरू र त्यसपछि भएका संसदीय दलका बैठकले गरेका निर्णयहरूबाट ब्याक हुन सकिँदैन। बैठकमा केही साथीहरू अनुपस्थित हुनुभयो तर पार्टी विधिसम्मत तरिकाले निर्णय गरेको कारणले गर्दा फिर्ता हुन सकिँदैन। हामीले पारित गरेको जुन विधान छ त्यो विधान केन्द्रीय कमिटिले अनुमोदन सम्मान पनि गरिसकेको अवस्थामा अब यो विधान चाहिँ हाम्रो पार्टीको संसदीय दलको विधान हो, अहिले नै यो विधानमा तलमाथि गर्न सकिँदैन भन्ने कुरा पनि उहाँले प्रश्न गरिसक्नु भएको छ। भने एउटा अर्को महत्वपूर्ण कुरा प्रधानमन्त्रीले के भन्नुभएको छ भने हाम्रो पार्टीमा समूहगत वा गुटगत तरिकाले अब हामी कसैसँग डिलिङ गर्दैनौ, व्यक्तिगत रूपमा प्रत्येकका आलोचनाहरू, प्रत्येकका गुनासाहरू, भनाइहरू हामी हमेसा सुन्न तयार छौ, तर समूहगत हिसाबले कुनै पनि प्रकारको छलफल र कुराकानी नगरिने कुरा पनि उहाँले यो बैठकमा जानकारी गराउनु भएको छ।
नेकपा एमाले संसदीय दलका मुख्य सचेतक विशाल भट्टराई। प्रधानमन्त्री ओलीले बैठकमा प्रतिनिधि सभाको जारी अधिवेशन अबको केही दिनभित्रै अन्त्य हुने र वैशाखमा बजेट अधिवेशन आह्वान हुने जानकारी दिनुहुँदै सांसदहरूलाई बजेटको तयारीमा लाग्न तथा आवश्यक सुझावहरू उपलब्ध गराउन निर्देशन दिनुभएको पनि मुख्य सचेतक भट्टराईले बताउनुभयो। बैठकमा प्रधानमन्त्री ओलीले पार्टीका तर्फबाट स्पष्टीकरण सोधिएका नेताहरूमध्ये 2 जना नेताहरूको स्पष्टीकरण आएको र आएका दुवै स्पष्टीकरणहरू अत्यन्त नकारात्मक रहेका कारण कार्यवाहीको भागीदार हुने खालको रहेको बताउनुभयो। बैठकमा पार्टीका नेताहरू झलनाथ खनाल, घनश्याम भूषाल, योगेश भट्टराई, गोकर्ण विष्ट लगायतले आफ्ना भनाई राख्नु भएको थियो। बैठकपछि संचारकर्मीहरूसँग कुरा गर्नुहुँदै नेता योगेश भट्टराईले बैठकमा आफूहरूले सर्वोच्च अदालतको निर्णयपछि पार्टीको संसदीय दल पार्टी एकीकरणको पूर्व अवस्थामा फर्किए जस्तै पार्टीका सम्पूर्ण कमिटीहरू पनि पूर्ववत अवस्थामा फर्कनुपर्ने माग राखेको जानकारी दिनुभयो।
सर्वोच्च अदालतको निर्णयले हामीलाई पूर्ववत पार्टीमा फर्काएको अवस्थामा पार्टीको संसदीय दल जसरी पूर्ववत अवस्थामा अगाडि बढ्यो त्यसै गरिकन पार्टी केन्द्रीय कमिटी र पार्टीका मातहत सम्पूर्ण कमिटीहरू पनि 2075 जेठ 2 गतेको अवस्थामा फर्क्यौं र त्यहाँबाट नयाँ ढंगले पार्टीलाई एकताबद्ध बनाएर लैजाउ। मुलुकको प्रधानमन्त्री हुनुको नाताले र यो पार्टीको अध्यक्ष हुनुको नाताले तपाईँले पहल कदमी लिनुहोस्। हिजोका कतिपय तितामिठा कुराहरूलाई बिर्स्यौं, उत्तेजित भएर होइन, संयम र धैर्यताका साथ अगाडि बढ्नुपर्छ। अब हामीले राजनीतिक स्थायित्व दिउँ, पार्टीको एकतालाई सुदृढ गरौं, जनताको अपेक्षालाई पूरा गरौं भन्ने कुरा हामीले प्रधानमन्त्रीज्यू समक्ष राखेका छौं। प्रधानमन्त्रीज्यूले त्यसलाई गम्भीरताका साथ लिनुभएको छ।
बैठकमा पार्टीका वरिष्ठ नेता माधव कुमार नेपाल, नेता भीम रावल लगायत भने अनुपस्थित हुनुहुन्थ्यो। मस्तिष्क घातको उपचार गराइरहनुभएका नेपाली कंग्रेसका नेता नवीन्द्र राज जोशीको निधन भएको छ। नर्विक अस्पतालका कार्यकारी निर्देशक राजेन्द्र बहादुर सिंहका अनुसार नेता जोशीको हिजो साँझ 8:24 निधन भएको हो। गत फागुन 14 बिहान मस्तिष्क घात भएपछि उहाँलाई उपचारका लागि वीर अस्पताल लगिएको थियो। वीर अस्पतालले नर्विक अस्पताललाई रिफर गरेपछि उहाँ सोही अस्पतालमा उपचाररत हुनुहुन्थ्यो। पूर्व उद्योग मन्त्री समेत रहनुभएका नेता जोशी काठमाडौँमा लोकप्रिय नेता हुनुहुन्थ्यो। 57 जोशीकै पहलमा नेपाल औषधि लिमिटेड पुनः संचालनमा आएको थियो। विक्रमसम्म 2019 असार 3 काठमाडौँमा जन्मनुभएका नेता जोशी काठमाडौँ क्षेत्र नम्बर 8 विक्रमसम्म 2070 सालमा तत्कालीन संविधान सभा सदस्यमा निर्वाचित हुनुभएको थियो। उहाँ कांग्रेसका केन्द्रीय सदस्य समेत हुनुहुन्छ। नेता जोशीको निधनप्रति नेपाली कांग्रेसका सभापति शेरबहादुर देवालले गहिरो दुःख व्यक्त गर्नुभएको छ। यसैबीच नेपाली कांग्रेसले आज स्वर्गीय जोशीको पार्थिव शरीर दिउँसो 12 बजेसम्म पार्टी केन्द्रीय कार्यालय सानेपामा अन्तिम श्रद्धांजलिका लागि राख्ने भएको छ। यसअघि आजै बिहान 11 कांग्रेसको आकस्मिक बैठक बस्ने पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो। राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल सिन्हाले विकास निर्माणका काममा सबै दल एकजुट हुनुपर्ने बताउनु भएको छ। पर्वतमा हिजो आयोजित कार्यक्रममा अध्यक्ष तिमिल सिन्हाले चुनावका बेला आफ्नो विचारको पक्षमा राजनीति गरे पनि विकास निर्माणमा सबै एकजुट भएर काम गर्नुपर्नेमा जोड़ दिनुभयो। प्रतिनिधि सभा विकास तथा प्रविधि समितिको हिजोको बैठकले नारायणगढ़ बुटवल सड़क तोकिएको अवधिमा सम्पन्न गर्न जोड़ दिएको छ। समितिकी सभापति कल्याणी कुमारी खड्काले सड़क निर्माणमा रहेको समस्या चाँडै समाधान गर्नुपर्ने बताउनुभयो। समितिका सदस्यहरूले नयाँ बन्ने राजमार्गमा शौचालय रेस्टुरेन्ट बस बिसौनी लगायतका व्यवस्थापन हुनुपर्ने औल्याउनुभयो। जनता समाजवादी पार्टीका अध्यक्ष महन्त ठाकुरले जनता समाजवादी पार्टीले अघि सारेको मागहरूप्रति प्रधानमन्त्री केपी शर्मा ओली सकारात्मक रहनुभएको बताउनुभयो। धनुषाको जनकपुरधाममा हिजो आयोजित होली मिलन कार्यक्रममा अध्यक्ष ठाकुरले मधेस आन्दोलनका क्रममा लगाइएका मुद्दा फिर्ता लगायतका विषयलाई प्रधानमन्त्री ओलीले गम्भीरताका साथ लिनुभएको पनि बताउनुभयो। उहाँले कतिपय मुद्दाहरू जिल्ला अदालत उच्च र सर्वोच्च अदालतमा रहेकाले त्यस विषयमा महान्याधिवक्ताको कार्यालयसँग राय मागिएको जानकारी पनि दिनुभयो। नेपालमा हिजो थप 156 जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। हिजो 4,416 जनाको पीसीआर नमूना परीक्षण गर्दा 156 जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या 2,76,665 पुगेको छ। पछिल्लो 24 कोरोना संक्रमणबाट 4 मृत्यु भएको पनि हिजो स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। अहिलेसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या 3,024 पुगेको मन्त्रालयले जनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदेश त्रिपाठीले कोरोना भाइरस विरूद्धको खोप आपूर्तिलाई सुचारू गर्न भारत सरकारसँग आग्रह गरिएको बताउनु भएको छ। स्वास्थ्य मन्त्री त्रिपाठीले भारतीय अधिकारीहरूसँग पूर्व प्रतिबद्धता अनुसार खोप उपलब्ध गराउन आग्रह गरिएको र भारतीय अधिकारीहरू सकारात्मक रहेको र चाँडै खोप आपूर्ति सुचारू हुने पनि बताउनुभयो।
भारत सरकारका नेताहरूसँग त्यहाँको उच्च प्रशासकहरूसँग नियमित सम्पर्कमा छु। खोपको अभाव हामीले हुँदैन, हामीले आवश्यक संख्यामा खोप हामी प्राप्त गर्छौँ। सँगसँगै के छ भने अरू कोभ्याक्सको पनि खोपको एउटा जुन डेलिभरीको टाइम थियो त्यसमा पनि कोभ्याक्सले पनि प्राप्त गर्न नसके कुराले टाइम अलिकति पछाडि सरेको मात्रै हो, तर प्राप्तिमा समस्या हुँदैन, अलिकति जटिलता छ। जटिलता मैले पहिले सुरुमै भनेको थिएँ कि यो व्यावसायिक र स्वास्थ्य सामग्री मात्रै होइन, यो राजनीतिक सामग्री हो, पोलिटिकल कमोडिटी हो। सम्बन्धित देशको सरकारको सहयोग बेगर हामीले प्राप्त गर्न सक्ने अवस्था छ र त्यही गरेर हामी मैले सकेसम्म हरेक देशका राजदूतहरूसँग निरन्तर सम्पर्कमा, त्यहाँ देशमा रहेका मैले चिनेका नेताहरू मन्त्रीहरूसँग पनि सम्पर्कमा छु।
मन्त्री त्रिपाठीले दोस्रो चरणको खोप अभियान अवरूद्ध हुने स्थिति नबन्ने विश्वास पनि व्यक्त गर्नुभयो। पछिल्लो समय नेपालमा कोरोना संक्रमणको दरमा वृद्धि भएको भन्दै त्यसको रोकथाम तथा नियन्त्रणका लागि काठमाडौँमा सार्वजनिक यातायातमा मास्कको प्रयोगलाई अनिवार्य गरिएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रमुख जिल्ला अधिकारी, यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी, यातायात व्यवसायी र यातायात मजदूरबीच हिजो भएको छलफलमा सार्वजनिक यातायातमा मास्कको अनिवार्य प्रयोग गर्ने निर्णय भएको हो। सार्वजनिक यातायातमा मास्क नलगाउने यात्रु तथा क्षमता भन्दा बढ़ी यात्रु बोक्ने सवारी साधनलाई कार्यवाही गर्ने निर्णय गरिएको पनि प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीले जानकारी दिनुभयो। सार्वजनिक यातायातमा भौतिक दूरीलाई व्यवस्थित गर्ने, बस पार्कमा साबुन पानीले हात धुने व्यवस्था मिलाउने र अनुगमनलाई प्रभावकारी बनाउने लगायतका निर्णयहरू पनि भएको उहाँले जानकारी दिनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन।
नेपाल टेलिकमको 4G LTE मोबाइल सेट सम्बन्धी सूचना। नेपाल टेलिकमले देशभर VO LTE सहितको अत्याधुनिक 4G LTE नेटवर्क विस्तार गरिरहेको हुनाले 4G गुणस्तरीय इन्टरनेट तथा कल सुविधा प्राप्त गर्नका लागि नयाँ मोबाइल सेट खरिद गर्दा सेटले LTE WAN 3 1800 मेगाहर्जका साथसाथै WAN 20 800 मेगाहर्ज र VO LTE समेत सपोर्ट गर्ने यकिन गर्नुहुन अनुरोध गरिन्छ। नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचारमा पुनः स्वागत छ। अब बाँकी समाचार। भारतबाट आएको धूलो र काठमाडौँ वरिपरिका जंगलमा लागेको डण्डेलोका कारण काठमाडौँ उपत्यकाको वायु प्रदूषित बनेको छ। काठमाडौँको वायु प्रदूषित हुनुको मुख्य कारण वर्षा नहुनु पनि भएको मौसमविद राजु प्रधानंगले बताउनुभयो। मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सकेसम्म घर बाहिर ननिस्कन र निस्कनै परे अनिवार्य रूपमा मास्क प्रयोग गर्न आग्रह गरेको छ। प्रतिकूल मौसमका कारण हिजो त्रिभुवन अन्तर्राष्ट्रिय तथा आन्तरिक तथा दुवै उडान प्रभावित भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। यही चैत 20 गतेदेखि हात्तीपाइले रोग विरूद्धको औषधि खुवाउने अभियान शुरू हुने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका 12 जिल्लामा हात्तीपाइले रोगबाट बस्नका लागि डाइथाइल कार्बामाजिन डीईसी र जुकाको औषधि अल्बेन्डाजोल नामक दुई औषधि खुवाइने, स्वास्थ्य सेवा विभाग इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य शाखाका प्रमुख डाक्टर प्रकाश प्रसाद शाहले जानकारी दिनुभयो। अभियान अन्तर्गत झापा, धनकुटा, मोरङ, बारा, लमजुङ, पर्वत, बागलुङ, कपिलवस्तु, दाङ, बाँके, बर्दिया र कैलाली गरी 12 जिल्लाका 129 स्थानीय तहका 70,45,000 व्यक्तिलाई औषधि खुवाइने डाक्टर शाहले बताउनु भयो। औषधि खुवाउनका लागि 5,400 स्वास्थ्यकर्मी र 9,500 महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरिने उहाँले बताउनुभयो। शुरूमा नेपालमा 63 जिल्लामा हात्तीपाइलोको जोखिम रहे पनि अहिले 12 जिल्ला जोखिममा रहेका छन्। नेपाली सेनाले राष्ट्र, जनता र सेनाको बृहत्तर हितमा विशिष्ट योगदान पुर्याउने महानुभावलाई प्रधान सेनापति प्रशंसा निशान प्रदान गरेको छ। सेना दिवस 2077 अवसरमा सैनिक मुख्यालय जंगी अड्डामा हिजो आयोजित समारोहमा प्रधान सेनापति पूर्णचन्द्र थापाले समाजका विभिन्न क्षेत्रका 28 जनालाई प्रधान सेनापति प्रशंसा पदक प्रदान गर्नुभएको हो। सो पदकबाट सम्मानित हुनेमा रेडियो नेपालका समाचार सम्पादक अच्युतराज अर्याल, पूर्व रक्षा सचिव शंकर प्रसाद पाण्डे लगायतका रहनु भएको छ। रेडियो नेपालका नायब कार्यकारी निर्देशक कृष्ण कोइरालाले रेडियो नेपालमा 36 वर्षको सेवापछि हिजो अनिवार्य अवकाश पाउनु भएको छ। रेडियो नेपालले सिंहदरबारमा एक कार्यक्रम गरी उहाँलाई विदाई गरेको छ। त्यस अवसरमा रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसीले रेडियो नेपालको हितमा उहाँले गरेको काम प्रशंसनीय रहेको बताउनुभयो। बहराइनका राजकुमार शेख मोहम्मद हमाद मोहम्मद अल खलिफाले सर्वोच्च शिखर सगरमाथा आरोहण गर्नुहुने भएको छ। बहराइन रोयल गार्डमा कार्यरत 13 बहराइनी तथा 3 बेलायती रहने आरोही टोलीले आरोहण अनुमति लिएको पर्यटन विभागले जनाएको छ। कर्णाली नदीमा पानी जहाज सञ्चालनका लागि आवश्यक तयारी थालिएको छ। कैलालीको खिमडीदेखि सिमानाका खक्रौला घाटसम्म पानी जहाज सञ्चालनमा ल्याउने सरकारी योजना अनुसार आवश्यक काम अघि बढ़ाइएको जिल्ला समन्वय समिति कैलालीले जनाएको छ। धनगढ़ीबाट संवाददाता जगत साउदको यो रिपोर्ट।
कर्णाली नदीमा व्यावसायिक रूपमा जलयात्रा पानी जहाज सञ्चालनका लागि आवश्यक तयारी थालिएको छ। जलयात्राको प्रचुर सम्भावना रहेको कर्णाली नदीमा पानी जहाज सञ्चालनका लागि जिल्ला समन्वय समितिले पहल कदमी लिएको छ। कैलालीको खिमडी क्षेत्रदेखि कर्णाली चिसापानी हुँदै खगोला घाटसम्म पानी जहाज सञ्चालनमा ल्याउने सरकारी योजना रहेको छ। त्यसका लागि 72 किलोमिटरमा विस्तृत सर्वेको प्रक्रिया अघि बढेको छ। जिल्ला समन्वय समिति कैलालीका प्रमुख सूर्यबहादुर थापा,
ठिक छ भन्ने कुरा भनेको कारणले गर्दा पानी जहाज ब्यानर चाहिँ हामीले ओपन गर्यो र अहिले
पर्यटकीय गन्तव्यसँगै प्राकृतिक सुन्दरताले भरिपूर्ण कर्णाली नदीमा व्यावसायिक जलयात्रा अघि बढाउन आवश्यक तयारी थालिएसँगै सरकारवाला समेत उत्साहित देखिएका छन्। कर्णाली नदीमा व्यावसायिक जलयात्रा अघि बढेमा पर्यटन प्रवर्धनसँगै होटल व्यवसायमा सकारात्मक प्रभाव पार्ने उनीहरूको भनाइ छ।
समग्र यो क्षेत्रमा चाहिँ एउटा ठूलो योगदान पुग्छ जस्तो लाग्छ।
होटल व्यवसाय क्षेत्रमा यसले अत्यन्तै सकारात्मक प्रभाव पार्छ।
जलयात्राका लागि देशका प्रमुख नदीभित्र पर्ने कर्णाली नदीमा पर्यटकीय गुरु योजनाको अवधारणा ल्याउन सकेमा त्यसले डायमन्ड ट्रायंगल स्थापित गर्न सक्ने बताउनुहुन्छ एकजना जानकार रमण चन्द्र श्रेष्ठ।
अत्यन्तै उर्वरक नदी हो यो, पर्यटकीय गुरु योजना बनाउन सक्यो भने त्यो डायमन्ड ट्रायंगलको रूपमा स्थापित हुन्छ।
देशको विकास र समृद्धिसँग जोडिएको जलयात्रा सञ्चालनमा सरकारी सँगै निजी क्षेत्रको समेत हातेमालो आवश्यक देखिन्छ। जगत साव, रेडियो नेपाल, धनगढी।
पछिल्लो समय नेपालमा पनि व्यावसायिक रूपमा ड्रयागन फलको खेतीतर्फ किसानहरू आकर्षित हुन थालेका छन्। स्वास्थ्यको हिसाबले समेत राम्रो मानिने यो फलको पाल्पामा व्यावसायिक खेती नै शुरू गरिएको छ। पाल्पाबाट संवाददाता विष्णु खनालको यो रिपोर्ट।
पाल्पाको कचलका युवाले जिल्लामै पहिलो र नमूना खेतीको रूपमा ड्रयागन फलको व्यावसायिक खेतीको थालनी गरेका छन्। कृषि विषयको अध्ययन गर्नुभएका कचलका युवा राम बहादुर कार्कीले वैदेशिक रोजगारी र सरकारी सेवाको प्रवाह नै नगरी जिल्लामै पहिलो पटक ड्रयागन फलको व्यावसायिक खेतीको थालनी गर्नुभएको छ। अन्य बाली तथा फलफूल खेती भन्दा यसको खेतीबाट कम समयमा धेरै फाइदा लिन सकिने, बजारीकरणका लागि समेत निकै सहज भएकाले 3 रोपनी क्षेत्रफलमा 150 बिरुवा लगाएको कृषक कार्कीको भनाइ छ।
जलपालिकाको सहयोगबाट लगभग 3 रोपनीमा ड्रयागन फ्रुट खेती गर्न शुरू गरेको छु।
तिनाउ गाउँपालिकाको कचल फाँटलाई छनौट गरी व्यावसायिक रूपमा खेती शुरू भएको छ। कृषकको माग अत्याधिक भएकाले आगामी वर्ष यसका लागि बजेट बढाइने बताउनुहुन्छ कचलका वडा अध्यक्ष रोम बहादुर लम्तरी।
गाउँपालिकाकै कृषि विकास शाखा अन्तर्गत कार्यक्रम हो, त्यस अन्तर्गतै वडा नम्बरको यो कचल फाँटलाई छनौट गरेर ड्रयागन फ्रुटलाई आवश्यक पर्ने पोलको लागि रड, बालुवा, गिटी उसले उपलब्ध बनाइदियो। त्यसपछि बेरुवा पनि गाउँपालिकाबाटै उपलब्ध गराएर त्यसलाई बजेट छैन, आगामी वर्षको जुन कार्यक्रममा त्यसमा कृषकहरू कतिजना हुनुहुन्छ त्यही अनुसार चाहिँ हामी अब निवेदन सङ्कलन गर्नु पर्ला भन्ने सोचमा छौँ।
स्थानीय सरकारको 25,000, कृषक कार्कीको 60,000 गरी 85,000 लगानीमा सञ्चालित ड्रयागन खेती गर्ने उहाँ जिल्लामै पहिलो कृषक हुनुहुन्छ। उत्पादित वस्तुको बजारीकरण, प्राविधिक लगायत अन्य सहयोग गरिने कृषि ज्ञान केन्द्र पाल्पाका प्रमुख शिव अर्याल बताउनुहुन्छ।
परीक्षणकै रूपमा तिनाउ गाउँपालिकाले यो राखेको पाइयो, परीक्षण सफल भयो, यसबाट राम्रो उत्साहजनक फाइदा किसानले लिन सके भने भावी दिनमा कृषि ज्ञान केन्द्रको तर्फबाट पनि यसलाई आवश्यक पर्ने प्राविधिक कुराहरू र बजार व्यवस्थापनका कुराहरूमा पनि कृषि ज्ञान केन्द्रले योजना तर्जुमा गर्दाखेरि प्रदेश स्तरीय कार्यक्रममा पनि यसलाई समावेश गर्न सकिन्छ।
कृषक कार्कीले जस्तै स्वदेशमै व्यवसाय कृषि व्यवसायलाई अँगाल्ने हो भने स्वदेशमै रोजगारी सँगै आमदानीको बलियो ढोका खुल्ने देखिन्छ। त्यसका लागि सरकारवालाको समेत ध्यान जान जरुरी देखिन्छ। खनाल, रेडियो नेपाल, पाल्पा।
अब केही अन्तर्राष्ट्रिय समाचार। उत्तर अफ्रिकी मुलुक इजिप्टमा भएको रेल दुर्घटनामा परि 32 जनाको मृत्यु भएको छ भने 165 जना भन्दा बढ़ी घाइते भएका छन्। इजिप्टको सोताग प्रान्तको तहाता शहर नजिक दुई रेल एक आपसमा ठोकिँदा उक्त दुर्घटना भएको बीबीसीले जनाएको छ। अगाडि रहेको रेलमा रहेका एक पहिचान नखुलेका व्यक्तिले आकस्मिक ब्रेक लगाएपछि उक्त रेल रोकिएको र पछाडिबाट तीव्र गतिमा आएको अर्को रेलसँग रेललाई ठक्कर दिएको त्यहाँको रेल अधिकारीले बताएका छन्। इजिप्टका राष्ट्रपति अब्दुल फताह अल सिसीले घटनामा संलग्न सबैलाई कड़ा कार्यवाही अघि बढ़ाइने बताउनु भएको छ। भारतका प्रधानमन्त्री नरेन्द्र मोदी औपचारिक भ्रमणका लागि शुक्रबार बंगलादेश पुग्नु भएको छ। बंगलादेशको 50औं स्वतन्त्रता दिवसका अवसरमा आयोजित विशेष समारोहमा सहभागी हुन उहाँ बंगलादेश पुग्नु भएको हो। विश्वभरि महामारीको रूपमा फैलिएको कोरोना भाइरसको संक्रमण फैलिएपछिको उहाँको यो पहिलो वैदेशिक भ्रमण भएको जनाइएको छ। उहाँलाई बंगलादेशकी समकक्ष शेख हसिनाले विमानस्थलमा स्वागत गर्नुभएको थियो। बेजिङमा रहेका विदेशी नागरिकहरूका लागि कोविड 19 विरूद्धको खोप शुरू गरिएको जनाइएको छ। बेजिङमा रहेका 18 वर्षमाथिका विदेशी नागरिकका लागि खोप उपलब्ध गराइने भएको हो। शुक्रबार चिनिया अधिकारीहरूले महानगरमा रहेका विदेशीहरूका लागि कोविड 19 विरूद्धको खोप सेवा शुरू गरिने तर खोप लगाउनका लागि सेवाग्राही स्वयंले चासो देखाउनु पर्ने र खोपबाट कुनै जोखिम आएमा खोप लिने व्यक्ति स्वयं जिम्मेवार रहने शर्त समेत दिएका थिए। अब आर्थिक समाचार।
अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष 2078-79 को बजेट तर्जुमाको क्रमलाई तीव्रता दिएको छ। अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रमको लागि सुझाव उपलब्ध गराउन सम्बन्धित सरकार राख्ने व्यक्ति तथा निकायहरूलाई आग्रह समेत गरेको छ। मन्त्रालयले आगामी आर्थिक वर्षको बजेट तर्जुमा सम्बन्धी कार्य प्रारम्भ भइसकेकोले बजेटमा समावेश गरिनुपर्ने नीति तथा कार्यक्रमका सम्बन्धमा सुझावहरू 2078 वैशाख 5 गतेसम्म उपलब्ध गराई सहयोग गर्न समेत सबैलाई अनुरोध गरेको छ। मन्त्रालयले एक सूचना मार्फत विभिन्न संघ संस्था, बुद्धिजीवी, विज्ञ, राजनीतिक दल, व्यवसायी, समाजसेवी, पेसाकर्मी, कर्मचारी, संचार जगत तथा आम नागरिकहरूमा बजेट तथा कार्यक्रमको लागि सुझाव उपलब्ध गराउन अनुरोध गरेको हो। अर्थ मन्त्रालयले मन्त्रालयको वेबसाइट www.mof.gov.np मा रहेको बजेट सजेसन ट्याब तथा इमेलबाट समेत बजेट तथा कार्यक्रमका लागि सुझाव पठाउन सकिने प्रबन्ध गरेको जनाएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले 8 महिनाको अवधिमा विभिन्न 881 खाद्य वस्तुको नमूना परीक्षण गरी 76 निकायहरू विरूद्ध मुद्दा दर्ता गरेको छ। विभागले चालू आर्थिक वर्षको साउनदेखि फागुन मसान्तसम्म बजार अनुगमन तथा निरीक्षण गर्दा विभिन्न स्थानबाट 2000 भन्दा बढी वस्तुको नमूना संकलन गरिएको विभागका निर्देशक उपेन्द्र रायले जानकारी दिनुभयो। 8 महिनाको अवधिमा 127 नमूना मापदण्ड विपरीतका भेटिएका छन्। विभागले चालू आर्थिक वर्षको 8 महिनाको अवधिमा नियम अनुसार न्यून स्तर तथा दूषित उत्पादन तथा बिक्री वितरण गर्ने 76 निकायहरू विरूद्ध मुद्दा दर्ता गरेको जनाएको छ। ज्योति लाइफ इन्सुरेन्सले जारी गरेको आईपीओ शुक्रबार बाँडफाँड गरेको छ। फागुन 21 गतेदेखि निष्कासनमा ल्याएको कम्पनीको शेयर शुक्रबार न्यूनतम 10 किताका दरले वितरण गरिएको छ, जस अनुसार 5,94,000 आवेदकहरूले शेयर प्राप्त गरेका छन्। योग्य आवेदन मध्ये 12,03,835 जनाले भने शेयर प्राप्त गरेनन्। नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले आर्थिक वर्ष 2076-77 मुनाफाबाट प्रति शेयर 40 रुपियाँका दरले शेयर धनीहरूलाई नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ। शुक्रबार सम्पन्न नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको 13 वार्षिक साधारण सभाले उक्त मुनाफा वितरण गर्ने प्रस्ताव पारित गरेको हो। वार्षिक साधारण सभामा बोल्दै कम्पनी सञ्चालक समितिका अध्यक्ष एवं संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले आर्थिक वर्ष 2076-77 अन्त्यसम्ममा भोइस सेवाको ग्राहक आधार करिब 2 करोड़ पुगेको, हाल कम्पनीको भोइस र इन्टरनेट सेवाको बजार हिस्सा क्रमशः 52.69 र 48.68% पुगेको जानकारी गराउनुभयो।
भुवन आचार्य आर्थिक समाचारका साथमा अब खेल समाचार।
नेपाली राष्ट्रिय क्रिकेट टीमले घरेलु भूमिमा त्रिदेशीय टी20 क्रिकेट सिरिज खेल्ने भएको छ। नेपाल क्रिकेट संघ क्यानले शुक्रबार बजाज पर्सल त्रिदेशीय सिरिजको घोषणा गरेको छ। त्रिदेशीय सिरिजमा नेपाल, नेदरल्याण्ड र मलेसिया बीच प्रतिस्पर्धा हुनेछ। टिहु क्रिकेट मैदानमा हुने सिरिज वैशाख 4-11 गतेसम्म हुनेछ। डबल राउण्ड रोबिनको आधारमा हुने सिरिजको शीर्ष दुई टीमले उपाधिका लागि खेल्नेछ। शुक्रबहादुर राईले धरान ओपन गल्फ प्रतियोगिताको उपाधि जितेका छन्। अन्तिम दिन 1 अन्डर 59 स्कोर सहित समग्रमा 4 अन्डर 206 स्कोर जोडेका शुक्रले उपाधि सहित 90,000 रुपियाँ प्राप्त गरे। सूर्य नेपाल गल्फ टुर 2021 सिजनको दोस्रो इभेन्टमा शुक्रले अन्तिम तीन उत्कृष्ट प्रदर्शन गर्दै अघिल्लो दिन उपाधि दावेदार रहेका भुवन नगरकोटीमाथि 7 स्कोरको जित हासिल गरेका हुन्। अघिल्लो दिन अग्रता रहेका भुवनले वृषण लायक प्रदर्शन गर्दै 7 ओभर 77 स्कोर जोडेपछि उनी दोस्रो स्थानमा सीमित रहे। उनीसँगै बलभद्र राई र कृष्णमान राजबहागले पनि संयुक्त दोस्रो स्थान रहँदै झनै 43,666 रुपियाँ प्राप्त गरे। नेपालगंजमा जारी एन्फा प्रेसिडेन्ट लिगको उपाधि स्टार सिटी युवा क्लब कैलालीले जित्ने पक्का भएको छ। उसले एक खेल अगाडि नै मैदान बाहिर रहेर लिगको उपाधि पक्का गरेको हो। यसका लागि मनोकामना युवा क्लबले पनि साथ दियो। नेपालगंज रंगशालामा भएको खेलमा मनोकामना युवा क्लब रौतहटले त्रिवेणी युवा क्लबलाई 2-1 हराएपछि स्टार सिटीले एक खेल अगाडि नै उपाधि पक्का गरेको हो। उपाधि जित्नका लागि यो खेल जित्नै पर्ने दबावका बीच त्रिवेणी पराजित भएपछि स्टार सिटीले सहजै उपाधि आफ्नो पक्षमा पार्यो। लिगको शीर्ष स्थानमा रहेको स्टारले अन्तिम खेलमा त्रिवेणीसँग खेल्नुपर्नेछ, तर त्यो खेलको नतिजा अब औपचारिकतामा मात्र हुनेछ।
अझै बम खेल समाचारका साथमा अब मौसम। आज देशको पहाड़ी भागमा आंशिक बदली भई बाँकी भागमा मौसम सफा रहने र पहाड़ी भागका एक दुई स्थानमा हल्का वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा रेकर्ड गरिएको अधिकतम तापक्रम 28.2 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 10.6 डिग्री सेल्सियस, सापेक्षिक आर्द्रता 85%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 27-29 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। आज काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 6 बजे भयो भने सूर्यास्त भरे साँझ 6:19 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार एकपटक फेरि सुन्नुहोस्। पार्टीको केन्द्रीय कमिटी तथा संसदीय दलको बैठकले गरेका निर्णयहरूबाट पछाडि फर्कने अवस्था नरहेको प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीको भनाई, वरिष्ठ नेता माधव कुमार नेपाल र भीम रावलको स्पष्टीकरण नकारात्मक रहेकाले कार्यवाहीको भागीदार हुने प्रधानमन्त्रीको धारणा, मस्तिष्कघात भई उपचाररत नेपाली कंग्रेसका नेता नवीन राज जोशीको निधन, स्वर्गीय जोशीको पार्थिव शरीर आज दिउँसो 12-2 बजेसम्म पार्टी कार्यालय सानेपामा राखिने नेपाली कंग्रेसद्वारा जानकारी, आफूहरूको मागप्रति प्रधानमन्त्री ओली सकारात्मक रहनुभएको जनता समाजवादी पार्टीका अध्यक्ष महन्त ठाकुरको प्रतिक्रिया, धूलो र धुवा मिश्रित वायुका कारण काठमाडौँ उपत्यकामा तुवालो, सकेसम्म घर बाहिर ननिस्कन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आग्रह, र इजिप्टमा रेल दुर्घटनामा 32 जनाको मृत्यु। यसका साथै बिहान 7 बजेको समाचार यहीँ पूरा हुन्छ। रेडियो नेपाल सुन्दै रहनुहोला। हवस् त, नमस्ते।